فرماتا ہے وَيُمْدِدْكُمْ بِأَمْوَالٍ وَبَنِينَ، تمہارے مال اور اولاد میں برکت دے گا۔ تو اولاد سے پہلے مال کا وعدہ اسی لیے ہے کہ انسان گھبرائے نہیں۔ وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارًا، اور وہ تمہیں باغات بھی دے گا اور نہریں بھی دے گا۔ تو معلوم ہوا کہ اگر انسان کے پاس باغ بھی ہوں اور آپ پاشی کے لیے نہریں بھی ہوں تو یہ نعمت ہیں، اور دنیا کی نعمتیں تو فانی ہیں، مگر آخرت میں انشاءاللہ بہت کچھ ملے گا۔ سرور عالم صلی اللہ علیہ وسلم نے حضرت انس رضی اللہ تعالیٰ کو، جو 10 سال کے کم عمر صحابی تھے، ان کی والدہ کی درخواست پر اسی اسلوب پر دعا دی تھی جس پر کلام اللہ نازل ہوا، اللہم بارک فی مالہ و ولدہ و اطل عمرہ فاغفر ذنبہ، یا اللہ تو اس کے مال میں برکت عطا فرما اور اولاد میں، اور اس کی عمر بھی خوب طویل فرما اور اس کے گناہوں کو معاف فرما۔ حضرت انس فرماتے تینوں دعا تو دنیا میں قبول ہو گئی کہ مال میں اتنی برکت ہوئی کہ جس درخت کو میں لگاتا تھا اس میں 2 بار پھل آتے تھے، اور عام لوگ جو لگاتے تھے 1 بار پھل آتا تھا، اور اولاد میں اتنی برکت ہوئی کہ 2 کم 100 اولاد یعنی سلبی یعنی پوتے نواز سے ملا کے یہ میں نے خود دفن کیے، اور اتنا دفن کرنے والا آدمی بوڑھا بھی ہوگا، لہٰذا میں اتنی اللہ تعالیٰ نے، کیونکہ نبی علیہ السلام نے دعا دی تھی عطل عمرہ طویل سے، عطل جو ہے طویل سے طویل عمر عطا فرما، اور میں اتنا زندہ رہا کہ جیتے جیتے میں اب تھک گیا ہوں، اور بار جو راویہ، اور مجھے کیونکہ 3 دعاؤں کے قبولیت کا ظہور میں نے دیکھ لیا، مجھے 4th دعا کی قبولیت کی پوری امید ہے کہ اللہ تعالیٰ میری مغفرت بھی فرمائیں گے۔ سبحان اللہ، جہد البلا، جہد البلا بھی ٹھیک ہے، جہد البلا بھی ٹھیک ہے، یہ ایک شرح یہ ہو گئی کہ مال کی کمی اور اولاد کی زیادتی، اور دوسری شرح ہے کہ ایسی مصیبت جس میں آدمی موت کی تمنا کرے کہ اللہ مجھے موت دے دے، اب تکلیف برداشت نہیں ہوتی۔ بعض مریض ایسے ہوتے ہیں کہ ان کو اتنی تکلیف ہوتی ہے، حضرت فرماتے ہیں مجھے، میں نے خود ایک مریض کو دیکھا کہ کہہ رہا تھا کہ مجھے موت کا انجیکشن لگا دو، مجھ سے تکلیف برداشت نہیں ہوتی۔ اللہ تعالیٰ ایسی تکلیف سے بچائے، ودر کی شقا، لیکن یہ دعائیں پڑھنے سے یہ سب ان سب چیزوں سے حفاظت رہے گی انشاءاللہ۔ اللہم انی اعوذ بکا من جہد البلا و درک الشقا و سوء القضاء و شماتۃ الاعداء، درک الشقا کی تشریف فرما رہے ہیں، اور ہم بد نصیبی کے پکڑ لینے سے پناہ چاہتے ہیں۔ شقاوت کے بھی 2 معنی ہیں، بد نصیبی تو ہے ہی، اور شقاوت کے دوسرا معنی ہے محرومی۔ بخاری شریف کی حدیث سے پتہ چلتا ہے کہ آپ علیہ السلام نے ارشاد فرمایا کہ لا یشقا بہم جلیسہم، لا یشقا بہم جلیسہم، میں اللہ تعالیٰ کے خاص بندوں کے پاس جو رہتے وہ شقی نہیں ہو سکتے، یعنی بدبخت نہیں ہو سکتے، یعنی بدقسمت اور محروم نہیں ہو سکتے۔ جو لوگ اللہ والوں کے پاس بیٹھتے ہیں وہ محروم نہیں ہو سکتے، اس لیے جب کوئی اللہ والا یا اللہ والوں کا خادم آ جائے تو اپنی تنہائیوں کی عبادت کو چھوڑ کر ان کے پاس بیٹھو، یہاں تک کہ حکیم الامت تھانوی رحم اللہ تعالیٰ نے لکھا ہے کہ جب شیخ آ جائے تو نوافل اور معمولات ملتوی کر دو، شیخ کے پاس بیٹھو، یہ نہیں کہ شیخ تو مجلس کر رہا ہے اور تم اکیلے اپنا وظیفہ پڑھ رہے ہو۔ شیخ کا قرب اور شیخ کی مجلس کے وقت میں نوافل اور اشراق سب ملتوی کر دو، اس کے پاس بیٹھنے سے وہی کچھ ملے گا، اس سے بڑھ کے ملے گا، کیونکہ اس کا فیض الگ ہوگا۔ اور ایسے عام حالات میں ضرور کرو، جیسے کبھی آدمی جاتا ہے شیخ کے پاس، کبھی نہیں جاتا، ہفتے میں 2-3 دن جاتا ہے، تو جب وہاں جائے تو اس کو ترجیح دے، اور جب اپنے محلے اور اپنے علاقے میں رہے تو نوافل اور ذکر اور تمام چیزوں کا اہتمام کرے، یہ نہیں کہ وہاں نہیں کر رہے ہیں تو یہاں بھی نہیں کر رہے ہیں، بعض یہاں افراد و تفریط ہے، بعض کہیں بھی نہیں کرتے اور بعض وہاں بھی جا کے یہی کرتے ہیں، تو وہاں پہ اس نعمت سے فائدہ اٹھائے، جس نعمت کے لیے وہاں گیا ہے اس نعمت سے فائدہ اٹھائے۔ محرومی نے اس کی مثال دی ہے کہ سبزی منڈی میں سیب خریدنے सेब खरीदने के लिए धूप में चलना फिरना पड़ेगा और बदबू अलग होती है, और सेब के बाग में जाओ तो सेब की खुशबू भी सूंघते रहो और सेब भी खाते रहो। अगर सेब के बाग में एक आदमी सो रहा है तो सेब की खुशबू उसके अंदर जा रही है। इसी तरह अगर अल्लाह वालों के पास कोई नवाफिल तहज्जुद ना भी पड़े तो भी उसके जब भी उसके पास से उठेगा तो कल्ब में नूर पाएगा। जैसे रात की रानी के नीचे चारपाई बिछाकर सो जाओ तो रात भर नाक खुशबू इंपोर्ट करेगी और सुबह आपके दिमाग तरोताजा होगा। इसलिए खानकाहों में सोना तन्हाइयों की बेदारी से अफजल है। वदर की शका वदर की शका से यहाँ से अगर बचना है तो अल्लाह वालों के जलीस बन जाओ। आपको शकावत पकड़ने से तहफ्फुज़ हासिल करना है और बदनसीबी से बचने का एक ही रास्ता है कि जल्दी किसी अल्लाह वाले से ताल्लुक करो। ला यशका बिहिम जलीसुहुम, ये रिवायत बुखारी शरीफ की है। पूरी कायनात में शकावत से बचने का यही रास्ता है। बदबख्ती बदनसीबी से बचने का पूरे आलम में कोई और रास्ता नहीं। आप सारी दुनिया में भागे भागे फिरो, शर्कन गर्बन शुमालन जुलूबन, मगर शकावत फिर भी पकड़ लेगी। लिहाजा ला यशका बिहिम जलीसुहुम, अहलुल्लाह के पास बैठ जाओ, आपकी शकावत पर ला दाखिल हो जाएगा और इस ला में आपको हालन और इस्तकबालन हिफाजत की जमानत है। क्योंकि ला यशका मुजारे का लफ्ज है, यानी आपकी मुस्तकबिल की बदनसीबी से भी इसमें हिफाजत है और जमानत है। शकावत से फिलहाल भी महफूज और आइंदा भी महफूज रहोगे इंशाअल्लाह ताला। बदनसीबी नहीं आएगी। जो लोग अल्लाह वालों के साथ रहते हैं वो मुस्तकबिल में भी बदनसीब नहीं हो सकते। मुजारे में हाल और इस्तकबाल दोनों जमाने होते हैं। इसकी शरह अल्लामा इब्न हजर अस्कलानी रहमतुल्लाह ताला इस अल्फाज में फरमाते हैं, इन्ना जलीसुहुम यंदरिजु माहुम, अल्लाह वालों के पास बैठने वाले उन्हीं के साथ मुंदरिज होते हैं, यानी लिखे जाते हैं। अल्लाह वालों के पास बैठने को अल्लाह उन्हीं में लिखता है। फी जमीअ मा यतफव्वलु बिही अलैहिम इकरामन लहुम, वो तमाम मेहरबानियां जो अल्लाह वालों पर बरसती हैं अल्लाह ताला उन साथियों को भी दे देता है। क्योंकि यहाँ मफ़ऊल लहू आ रहा है और मफ़ऊल लहू फेल का सबब बन बयान करता है। जैसे ज़रबतुहु तादीबन, मैंने पिटाई की उसके अदब सिखाने के लिए, तो तादीबन मंसूब क्यों हुआ? क्योंकि मफ़ऊल लहू है। और अगर आपने मशदूदन कह दिया कि बांध कर रस्सी से मारा तो मशदूदन इसका हाल है, और फिर मस्जिद कह दिया तो ये मकान भी आ गया और ये मफ़ऊल फी हो गया। जमीअ मा यतफव्वलु बिही अलैहिम इकरामन लहुम, इसमें आप अपने प्यारों का इकराम है। इसलिए अल्लाह ताला ने फरमा दिया, कूनू माअस सादिकीन, अल्लाह वालों और सच्चे लोगों के साथ हो जाओ। सिर्फ एक चंद मर्तबा रहो मत, बल्कि साथ रहो, उनका साथ जिंदगी भर निभाओ। हमारे बुजुर्गों का तआमुल इस पर चला आ रहा है, यानी अमल इस पर है कि किसी अल्लाह वाले की सोहबत में रहते हैं, उनसे अपनी इसलाह करवाते हैं, खूब मुनासबत हो जाए तो बैत भी कर लेते हैं। फौरन जाके बैत के लिए मत कहो। हकीम मोहम्मद थानवी रहमतुल्लाह ताला से अगर कोई जाके कहता था कि मुझे बैत कर लीजिए तो हजरत नाराज होते थे कि आते साथ ही बैत कर लीजिए। इस्लाह नफ्स को मकसद बनाओ, इस्लाह नफ्स को कि मेरे आमाल दुरुस्त हो जाएं। फरमाते थे कि कोई कुतुब बनना चाहता है, कोई अब्दाल बनना चाहता है, मैं कहता हूँ जिसको इंसान बनना हो मेरे पास आए, अखलाक दुरुस्त करे, आमाल दुरुस्त करे, फिर बैत भी कर लेते। दो आदमी आए, एक ही शाम में दो आदमी आए, एक ने कहा कि दोनों ने कहा कि आपसे ताल्लुक करना चाहते हैं, आप बैत फरमा लीजिए। तो एक से पूछा बैत ना करूं तो क्या होगा, क्या करोगे? कहा नहीं, बैत तो आप कर लेंगे तो आप बहुत दूर से हमारे इसी में जिद करता रहा हूं। और दूसरे ने कहा आप ना करें तो आपकी मर्जी है, आप जैसे चलाएंगे वैसे चलेंगे। तो पहले को कहा नहीं आपको बैत नहीं करेंगे, वो जिद कर रहा था। दूसरा समझदार था कि आप जैसा कहेंगे वैसा चलेंगे, उसको बैत कर लिया। मकसद हकीम मोहम्मद का यही था, ये समझाना کہ بیعت ہونا مقصود نہیں ہے بلکہ مقصود اصلاح کروانا ہے, بیعت کا مقصود اصلاح ہے. آج لوگ بیعت ہو جاتے ہیں اصلاح نہیں کرواتے, اور اصلاح کروانا اس سے زیادہ مقدم ہے. ایسا بھی ہوا ہے کہ حکیم الامت کے بعض خلافہ حضرت تھانوی نے خلیفہ بنا دیا اور بعد میں پتہ چلا بیعت بھی نہیں ہوئے تھے, تو انہوں وہ آئے دوڑے ہوئے, حضرت میں تو ابھی تک بیعت بھی نہیں ہوا, آپ نے مجھے اجازت و خلافت دے دی. فرمایا لائیے بیعت بھی کر لیتے ہیں. بیعت کرنا سنت موکدہ نہیں, سنت مستحبہ ہے, اور اصلاح نفس فرض عین ہے. جب فرض عین کام ہو گیا تو پھر یہ تو مستحب سنت پہ بھی کام کر لیتے ہیں اور بعد میں بھی ہو جائے کوئی بات نہیں. اس لیے اصل مقصد یہ ہے کہ ہم جب بزرگ کے پاس بیٹھے تو ہمارا مقصد یہ ہونا چاہیے کہ ہماری اصلاح ہو جائے, ہم بھی اللہ والے بن جائیں. صرف اس لیے نہیں, دعا کرا لیں گے, تعویذ لے لیں گے, بعضوں کا یہی مقصد ہوتا ہے, اور بعضوں کا یہی مقصد ہوتا ہے ان کے پاس جنات ہوتے ہیں تو جنات کو ہمارا کام کر دیں گے. یہ سب دنیا ہے, صرف ایک مقصد ہونا چاہیے کہ اللہ تعالیٰ کی محبت ہمیں حاصل ہو جائے. اللہ تعالی ہم سب کو اخلاص عطا فرمائے. الحمدللہ.